أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم السلام عليكم ناظرین آج کا پروگرام فکر و نظر ہم تعلیم اور علم کے بارے میں گفتگو کر رہے ہیں آج کا جو ٹاپک ہوگا وہ ہے آیا کہ علم روح کے لیے کیا فائدہ پہنچاتا ہے صرف علم دنیاوی فائدے کے لیے مفید ہوتا ہے یا انسان کو ایک وہ بلندی پر لے جا سکتا ہے علم جس سے وہ ایک اچھا انسان بھی بن سکتا ہے اور اچھا انسان بننے کے بعد معاشرے پر وہ اچھے انسان کا کیا اثر ہو سکتا ہے اور معاشرہ جو ہے بہتر یہ اچھے انسان کی وہ روحانی طاقت جو علم سے حاصل ہوئی ہے اس سے یعنی کہ اپنی علاقے پر اپنی بستی پر اور اپنی قوم پر کیا اثر کر سکتا ہے میرا نام شبیر رضوی یہ پروگرام آپ کے لیے لندن اسٹوڈیو سے آ رہا ہے اور ہمارے دو مشہور و معروف گیسٹ آئے ہیں ان کو میں آپ کے ساتھ انٹروڈیوس کرواتا ہوں ایک ہمارے مولانا سید تقی رضوی صاحب ہیں جو یہاں پر لندن میں ہوتے ہیں اور حوزہ علمیہ قم کے گریجویٹ بھی ہیں اور یہ ایک اسلامک کالج یہاں پر لندن میں ہوتا ہے اس کے بانیوں میں سے بھی ہیں اور انٹرنیشنل اسپیکر بھی ہیں اور ایجوکیشنسٹ السلام علیکم مولانا صاحب ہمارے دوسرے عزیز یہاں پر ڈاکٹر اعجاز حسین بھی موجود ہیں جو ایک اکیڈیمک ہیں رائٹر ہیں اور براڈ کاسٹر ہیں بڑی خوشی ہوئی کہ آپ آ سکے ہمارے ساتھ جوائن کیا السلام علیکم اعجاز
السلام
خوش آمدید اعجاز بھائی آپ سے میں یہ ایک سوال جیسے انٹروڈکشن میں میں نے عرض کیا کہ انسان ایجوکیشن حاصل کرتا ہے اور اکثر ہمارے یہاں خصوصاً اسلامک اور مسلم سوسائٹیز میں اور کمیونٹیز میں یہ رہا ہے کہ والدین چاہتے ہیں اگر اس کی تین اولادیں ہوں تین لڑکے ہوں تو ایک کو ڈاکٹر بنا دیا جائے جو سب سے زیادہ ذہین سمجھا جاتا ہے پھر دوسرا جو ہے انجینئر بن جائے تیسرا جو ہے اگر زیادہ علم کی طرف نہیں ہے تو بزنس میں لگا دیے جو سب سے زیادہ کن ذہن ہوتا ہے اس کو کہا کہ تم مدرسہ چلے جاؤ مولانا بن جاؤ تو ہم نے جو دستور ذہن میں خصوصاً برے صغیر میں انڈیا پاکستان میں یہ نظریہ حاصل کیا ہے کہ قابل جو ہوتا ہے اس کو جو ہے ڈاکٹر انجینئر اور یہ بنایا جائے تو ہم اسپیشلی پچھلے 20-30 سال میں جب سے آئی ٹی ٹیکنالوجی آگے بڑھی ہر ایک جو ہے دیکھا جاتا ہے کہ وہ آئی ٹی میں جاتا ہے ہم نے دوسرے سبجیکٹس مثلاً اکنامکس ہو گئی سوشیالوجی ہو گئی ہیومینٹیز ہو گئی اس پر اس کو کیوں اگنور کیا ہے
دیکھیے اس کے دو جواب میں دینا چاہوں گا
آپ تین دے سکتے ہیں اگر
اچھا ایک تو یہ ہے کہ چاہے کوئی ڈاکٹر ہو یا انجینئر ہو یا وہ اسکالر ہو مذہبی تھیولوجیکل اسکالر ہو اس تینوں کو کنزیومرز کی ضرورت پڑتی ہے ایک جو مذہبی اسکالر ہے اس کے سامعین اور سننے والے مجمع 500-700 کا ہوگا تو وہ اچھی تقریر کرے گا کنوے کرے گا میسج ایک ڈاکٹر کے سامنے مریض ہوں گے تو وہ کنزیومر اس کے ہیں مریض ہوں گے تو ڈاکٹر کی دکان چلے گی اور انجینئر جو ہوگا جو پروڈکٹ وہ بیچتا ہے اس کے خریدنے والے ہوں گے تو کنزیومرزم نظر ہمیں آتا ہے ہر جگہ پہ دوسرا اس کے جواب میں یہ بتاؤں کہ یہ ہزاروں برس پرانی یہ بات چلتی آ رہی ہے کہ جو تہذیبیں ہیں یا قومیں ہیں ان کی بقا مضمر ہوتی ہے جن چیزوں میں وہ 5-7 ڈینومینیٹرز ہیں جن کو ایک تو وہ کس حد تک اپنے وسائل کو بروئے کار لا سکتی ہے ایک وہ وسائل کو ایکسپلور کرتی ہے اپنے ریسورسز کو پھر انہیں پرزرو کرتی ہے پھر ان کا آپٹیمل یوٹیلائزیشن کرتی ہے وہ وسائل ہے دوسرا یہ ہے کہ وہ کس حد تک اپنی اکانومی اور فائنانسز کو وہ انٹیکٹ رکھتے ہیں اور تیسری چیز ہے کہ کس حد تک وہ ایک سوشل ویلفیئر سسٹم لے کے آتے ہیں جو کہ پبلک کی نیڈز کو کیٹر کرتا ہو صحیح. اور ان میں اب موجودہ زمانے میں دیکھا جائے اگلی چیز آتی ہے ان تمام چیزوں کو مینٹین کرنے کے لیے ایک سپر میکنزم کی ضرورت ہے اور وہ آئی ٹی اور کمپیوٹرز کے حساب سے آ جاتا ہے یہ پانچ چیزیں اس وقت دیکھیے سوشل ویلفیئر کوئکلی میں آؤں گا جس قوم میں جس نیشن میں جس ملک میں سوشل ویلفیئر کا سسٹم نہیں ہوتا کچھ پبلک کے لیے سپینڈ کرنے کا سسٹم نہیں ہوتا اور وہ سپینڈ کرو جو آپ کو خود بھی عزیز ہو وہ قومیں زیادہ دیر تک نہیں چلتی ہیں. وہ تہذیبیں وہ ایواپوریٹ کر جاتی ہیں ختم ہو جاتی ہیں قرآن مجید میں اللہ تعالیٰ نے ارشاد فرمایا لن تنالوا البر حتى تنفقوا مما تحبون. سوشل ویلفیئر تو پوری کی پوری صرف ایک مختصر آیت سے بتا دی کہ اسپینڈ کرو. ہمارے یہاں الحمدللہ زکوٰۃ اور خمس کا کانسیپٹ ایک ہے جو بڑے بہترین طریقے سے ایران میں رائج ہے اور بہت سے دوسرے ممالک میں جو ہے ان میں بھی رائج ہے. سوشل ویلفیئر سارٹ آؤٹ ہو جاتی اسی ایک جملے پہ, اسی ایک آیت پہ. دوسرا آ جاتا ہے کہ آپ کے ہاں ریسورسز کا کیسے آپ نے کرنا ہے. تو ریسورسز میں آج دیکھیے آپ کی نیچرل ریسورسز ہیں, گیس ہے, آئل ہے, آپ کا واٹر ہے, یہ تو فزیکل ریسورسز ہیں. کچھ آپ کے انٹلیکچوئل ریسورسز ہیں, وہ وزیبل نہیں ہیں, وہ انویزبل. اس میں گڈ گورننس ہے, ایک پولیٹیکل سسٹم جو آپ ایوالو کرتے ہیں, ایک کانسٹیٹیوشنل سسٹم آپ دیتے ہیں جس پہ ہر ایک کو اڈھیئر کرنا پڑتا ہے. کانسٹیٹیوشن نیچے آ کے جو ہے وہ ڈیلینیٹ ہو کے نیچے آ کے وہ لاز دیتا ہے, رولز دیتا ہے, اور وہ رولز اور لاز ایک نارم بن جاتے ہیں ایک سوسائٹی کے لیے. جب سارے فالو کرتے ہیں پھر فساد نہیں رہتا سوسائٹی میں, اور سوسائٹی میں سموتھلی ڈسپلن کے ساتھ ہر ایک چیز اپنی اپنی جگہ پہ ہوتی ہے, اور اسی کا نام عدل ہے جس پہ ہماری عقیدے کا بیس ہے. اگلی چیز آ جاتی ہے, اب یہ ساری چیزیں میسر آپ کے پاس ہو گئیں, اگلی چیز آپ کی آپ کا ڈیفینس ہے, آپ کا پولیٹیکل سسٹم ہے جس کے ڈیفینس, جس کے فرنٹیئرز ایسے بھی جنہیں آپ نے بچا کے رکھنا ہے. تو آپ کو آرم فورسز چاہیے, آپ کو ویپنز چاہیے. قرآن مجید میں اللہ تعالیٰ فرماتا ہے کہ اپنے دشمن کے مقابلے میں اپنی پوری استطاعت سے جو کچھ فراہم ہو سکے تم سے وہ مہیا کر رکھو. یہ انکریج کیا جاتا ہے. آج اگر دیکھا جائے کہ دشمنوں کے خلاف ایک ڈیفنس پیرٹی لے کے آپ کے نیوکلئر انرجی کو, دشمن کے پاس اگر نیوکلئر بوم ہے تو آپ بھی ڈیولپ کر کے لے کے آئیں, لیکن اگریشن کی نہیں ہے. ان اللہ لا یحب المعتدین, آپ حد سے نہ تجاوز کریں, لیکن ڈیفنس میکنزم آپ کا اپنا اسٹرانگ ہو. اور آخر میں بات جو پانچویں چیز آج کل کے دور میں جو ہے وہ یہ ہے سپر کمپیوٹرز اور انفارمیشن. اس میں آپ نے دیکھنا کہ آپ کی انفارمیشن جو ہے, جو آپ کی کاپی رائٹ ہے, جو آپ کی نیشنل ڈیفنس, آپ کا پولیٹیکل سسٹم, آپ کی سوسائٹی, آپ کی قوم, آپ کی تہذیب کے بقا کے لیے جو انسٹرومینٹل ہے, وہ پورا میکنزم آپ کا انٹیکٹ ہو, وہ چرایا نہ جائے. ہمیں جو نظر آئی ہیں پچھلے دنوں میں, پچھلے دو تین برس میں, جولین اسانج نے جو کچھ کر دیا, ایڈورڈ سنوڈن نے دنیا میں جو ہلا دیا, پوری ویسٹ کی امپائر کو ہلا دیا ستون جس کے, اور ایڈورڈ مینننگ نے ہلا کے رکھ دیا. کیا ہوا کہ سپر کمپیوٹر سسٹم کے اندر چلے گئے, انفارمیشن لے آئے, اپنی مرضی سے یوز کریں. آج ہر چیز کمپیوٹر پہ ہے. آپ جو ڈسٹرکشن جو کر سکتے ہیں سائبر سیکیورٹی سے, وہ ریپیربل ایٹ ٹائمز نہیں ہوتی. انہوں نے جو کیا, اس لیے آپ پہ عائد کیا ہوتا ہے, ہمارے تو ہمیں تو ہمارے قرآن حدیث سے ہمیں تعلیم دی جاتی ہے, وفیکم سمعونا, جاسوسی وہاں بھی ہے. اگر آپ نے اپنی بقا رکھنی سویلائزیشن کی, نیشن
انفارمیشن,
تو اپنے سمعون سے محتاط رہو. پھر ہمیں رسول پاک کی بڑی خوبصورت حدیث ہے اس پہ, من کا تم اثر رہو بلاغ مراد ہو, جس نے اپنا راج چھپا لیا. تو آج رسول پاک نے انکریج کیا, ہمارا مذہب انکریج کرتا ہے ہم اپنے رازوں کو. آج کا راز کیا ہے آپ کا؟ انفارمیشن ٹیکنالوجی ہے, سپر کمپیوٹرز ہیں, آپ کے سائبر سیکرٹس ہیں, وہ آپ انٹیکٹ رکھیں. وہ اگر انٹیکٹ آپ رکھیں گے تو آپ ترقی بھی کرتے جائیں گے, اور باقی پانچ چھ ریسورسز جو آپ ہیں ان کی بقا کی بھی ضمانت وہ دیتا ہے. جب ریسورسز کی ضمانت آ جاتی ہے پھر آپ کی سویلائزیشن, آپ کی تہذیب, آپ کا تمدن دنیا کی دوسری اقوام فالو کرتی ہیں.
اگر صاحب, ڈاکٹر اعجاز نے اچھی طرح سے یہ واضح کیا, یورپ اور امریکہ میں ہم دیکھتے ہیں کہ جو پالیسی میکرز ہیں, چاہے وہ نیوکلیئر پالیسی ہو, اسٹیم سیل ریسرچ کی پالیسی ہو, یا آرٹیفیشل انسیمینیشن کی ہو, جو کمیٹی بیٹھتی ہے, جو تھنک ٹینک جن کو کہا جاتا ہے, اگر میڈیسن کے بارے میں پالیسی بنائی جا رہی ہے, اور یہ ایجوکیشن سے ہی یعنی کہ حاصل ہوتی ہے کہ ٹھیک ہے ایک ڈاکٹر تو ہوگا اس کمیٹی میں, مگر پالیسی میکنگ میں اکانومسٹ بھی ہوگا, سوشیولوجسٹ بھی ہوگا, فلاسفر بھی ہوگا, اینتھروپولوجسٹ بھی ہوگا. یعنی کہ یہ وہ شعبے ہیں جس میں میں جب ریسرچ کرتا ہوں دیکھتا ہوں کہ مسلمان پائے نہیں جاتے. اینتھروپولوجی میں کتنے مسلمان ہیں, ہسٹری میں ہو سکتا ہے وہ بھی میڈیول ہسٹری پڑھتے ہوں گے. تو ہم کس طرح سے ہماری نیکسٹ جنریشن کا, جو اب اسکولوں میں یہاں پر یو کے میں ہیں یا دوسرے ممالک میں, ان کا رجحان اس طرف لے جا سکتا ہے؟
اس میں ایک نقطہ جو پہلے سوال میں تھا اس سے متصل ہوتا یہ ہے کہ آپ نے کہا کہ اگر کوئی عالم دین بننا ہے تو اس کو, تو سب سے پست ترین بچہ ہو تو اس کو عالم دین بنا دیں. اصل میں یہ ہماری قوم کی کوتاہی ہے, جبکہ انٹرنیشنل ارینا میں بہت اونچے طرح کے تقاضے ہیں, हम जाहिल तरीन शख्स को मौलाना बना क्यों हैं? सवाल ये कौम के ऊपर आता है वापस। अगर ये हो रहा है सिस्टम में, हमें चाहिए कि अगर जो बेटा हम समझते हैं डॉक्टर बन सकता है उसको कहें कि मौलवी बने। क्यों? चूंकि तकाजा ये है कि इस जमाने के मुश्किल के जवाब दें। अगर वो शख्स खुद इस मसाइल के मुश्किल के जमान के मुश्किल के जवाब ना दे सके, उसी वजह से आप देखें इमाम खुमैनी ने जब विलायत फकीह की गुफ्तगू छेड़ी, उन्होंने ये लाजिम कह दिया कि एक मुश्तहिद उस दर्जे का हो जो जमान और मकान से अशनाई रखे। अगर जमान और मकान से अशनाई नहीं रखता शख्स तो वो मुश्तहिद भी नहीं हो सकता है। तो ऐसा हम सोचें कि हमें वही जो कमोडिटी है उसके लेवल का ही, अगर हमारी कमोडिटी जाहिल है तो हमके सामने उसके जाहिल को ही रखें। कमोडिटी की लेवल से नहीं हमें पिच करना चाहिए इल्म को, या गिरंदे जो कहते हैं उनके लेवल पर हम पिच नहीं करना चाहिए क्वालिफिकेशन को, हमें असलन क्वालिफिकेशन को ऊंचे लेवल पर पिच करना चाहिए। उसी वजह से जैसा आपने कहा एंथ्रोपोलॉजी में मुसलमान नहीं है, ये सब फील्ड्स में मुख्तलिफ लेवल के लोग हम इंकरेज कर सकते हैं, चूंकि इल्म जो है इस्लामिक लिहाज से वाजिबुल किफाई है। नाजिम नहीं कि अगर एक तादाद में लोग जमा हो गए तो सभी वही फील्ड, हर एक शख्स कम्युनिटी में डिपेंडेंट है दूसरे नॉलेज के ऊपर। पूछा है कि इल्म जो है डॉक्टर तक नहीं है, हत्ता कि डॉक्टर सबसे बेहतरीन किस्म का स्टिचिंग कर सकता है मगर उसको पता नहीं कि बकरे को किस तरह से काटना है। आराम काट देगा, गर्दन ज़िबा कर देगा बकरे की। तो ईच नॉलेज इज डिपेंडेंट ऑन द नेक्स्ट, तो कोई नॉलेज इंडिपेंडेंट नहीं ऑन इट्स ओन विदाउट बींग नेसेसिटी फॉर द अदर। तो हम नहीं कह सकते ये बेचारा पूछा जो बेकार आदमी है एंथ्रोपोलॉजिस्ट इल्म रखता है तो उसकी ऊंचाई लेवल हो गई इल्म के लिहाज से। They are all dependent on each other. और उसी वजह से अल्लाह सुबहान तआला जिसने दुनिया के टीचर को इंतखाब किया, सूरह जुमा में कैसे क्या कहते हैं, हुवल्लज़ी बअथ, वो अल्लाह सुबहान तआला है जिसने रसूल का इंतखाब किया लोगों में से लोगों के लिए। ये कम्युनिस्ट स्टेटमेंट नहीं है कि फॉर द पीपल फ्रॉम द पीपल, ये कुरान की आयत है कि खुदा ने लोगों से नबी को इंतखाब किया उन्हीं लोगों के लिए। मतलब कि वजीफा है कि हम जिस लोगों के लिए इंतखाब करें लोग उनको इस लेवल पर पहुंचाएं कि वो उन लोगों के लिए मुफीद हो सके। अगर हम नहीं कर रहे हैं तो हमारी स्ट्रैटेजीज गलत हैं, नहीं कि वो दीन वो आलिम दीन गलत है, नहीं स्ट्रैटेजी हमारी गलत है कि हम उन लोगों को आगे नहीं बढ़ा रहे जो बोथ उनके फील्ड के लिए भी मुफीद हो और सोसाइटी के लिए। उसी वजह से आप देखें इनकलाब के बाद बहुत सारे लोग जो यूनिवर्सिटी हौजे में मुंतकिल हुए, यूनिवर्सिटी के लोग हैं जो यूनिवर्सिटी के इल्म हासिल करने के बाद उन्होंने एहसास किया कि ये काफ़ी नहीं है, हौजे में जाना है। मैं खुद मास्टर्स की पढ़ने के बाद फिर मैं हौजे में, मगर ये दलील नहीं बनती कि अगर कोई ए लेवल पढ़ते ही जा रहा है या कोई कुछ भी नहीं पढ़, मगर अगर उसके लेवल ऑफ थिंकिंग ऊंची है। इमाम खुमैनी नेवर वेंट टू एनी यूनिवर्सिटी, कौन सी यूनिवर्सिटी गए थे हौजे के अलावा, मगर जो क्या कहते हैं फोकस पेशबीनी आगे देखना ये एक चीज है। दूसरी चीज इसमें जो है इल्म के लिहाज से ये है कि खुदा की विजायत के लिए कहे जाए। तो आदमी अगर एंथ्रोपोलॉजिस्ट भी बन जाएगा खुदा की विजायत के लिए नहीं करता तो इल्म बेकार है उसके लिए।
सही सही। आगा साहब बहुत बहुत शुक्रिया, आपने बहुत अच्छी तरह क्लैरिफाई किया कि सिचुएशन के अगर खुदा की रजा ना हो तो हर वो इल्म जो है एक किस्म से उसको रद्द कर दिया जा सकता है, यानी कि खुदा की खुशनूदी असल चीज है एजुकेशन। नाजरीन हम छोटे से वक्फे के बाद वापस आएंगे और ये गुफ्तगू इंशाल्लाह कंटिन्यू होगी।
नाम तेरा धड़कनों में
خوش آمدید ناظرین، ہماری گفتگو چل رہی تھی کہ علم اور روحانی یعنی کہ فریضہ کیا ہوتا ہے، علم سے روح کا کیا فائدہ ہوتا ہے اور کس طرح سے یہ دونوں ایک ساتھ کنیکٹڈ ہیں، اور انسان علم حاصل کرتا ہے تو اس کے فائدے خود اپنے آپ کے لیے، انڈیویجول کے لیے بھی ہوتے ہیں اور سوسائٹی کے لیے بھی ہوتے ہیں۔ اعجاز بھائی، ہم یعنی کہ سبجیکٹس کی بات کر رہے تھے کہ آیا کہ کس سبجیکٹس میں اسلام، یعنی کہ اسلام میں تو آبویسلی کوئی رکاوٹ نہیں ہے کہ آپ کسی بھی سبجیکٹ کو پڑھیں، مگر سوسائٹی کا بھی ایک وہ ہوتا ہے کہ یعنی کہ سوسائٹی کا امپیکٹ کیا ہوگا وہ ایجوکیشن سے، اور کس سبجیکٹس سے جنرلی سوسائٹی کو فائدہ ہو سکتا ہے۔ اگر ہم دیکھیں یعنی کہ ارلی پیریڈ آف اتھینین پیریڈ کو اگر دیکھیں، وہاں پر جو ہے چاہے وہ پلیٹو ہوں، ایرسٹوٹل ہوں، یہ بھی یہ کوئی ڈاکٹرز اور انجینئرز تو نہیں تھے، یہ فلسفی تھے جنہوں نے ایک خاکہ دیا تھا دنیا کو۔ تو یہاں پر ہمارا جو نظریہ اسپیشلی مسلمان اور ان کا ہے کہ ایک ہی پروفیشن میں زیادہ تر بچوں کو ڈالا جائے، تو اس سے سوسائٹی کا نقصان کیا ہوتا ہے اور فائدہ کیا ہوتا ہے؟
دیکھیے، اگر تو آپ اس کو لے لیجئے سیجز کی باتیں جب آپ کرتے ہیں، سے کہ ہزار سال قبل مسیح کی بات آپ کر لیجیے، جہاں آپ کو ہومر نظر آتا ہے، جہاں آپ کو ایسکلس، یوریپیڈیس اور سوفوکلس نظر آتے ہیں ٹریجڈی میں، جہاں آپ کو کامیڈی میں ارسطوفنیز، اسٹیٹ کرافٹ میں ڈیوجنیز نظر آتے ہیں، ڈیماسٹھنیز نظر آتے ہیں، پیریکلیز نظر آتے ہیں، وار میں آپ کو الیگزانڈر نظر آتا ہے، آپ کو پھر کارتھجینین جنرل ہینیبال نظر آتے ہیں۔ ان لوگوں کو آپ، یا پلیٹو، فلاسفرز میں پلیٹو، ایرسٹاٹل، ان کے نام آپ سوکرٹیز کے نام لے لیجئے، تو یہ نہیں، یہ فلاسفر نہیں تھے۔ آپ اگر تھوڑی سی ہسٹری ریسرچ ان پہ کریں، جو کلاسکس میں پڑھائی جاتی ہیں چیزیں، تو ان میں ہر ایک اکمپلسڈ آریٹر بھی ہوتا تھا،
صحیح،
ایک ملٹری
اسٹریٹجسٹ بھی ہوتا تھا، obviously جی کئی چیزیں تھیں ان کے چیلنجز۔
فلسفی ایک بڑا وائڈ سبجیکٹ ہے، آل انکمپسنگ ہے، تو ایک ہی شخص میں 10-12 کوالٹیز نظر آتی ہیں۔ اس لیے ان لوگوں نے کیا دیا، تھیوریٹیکل فریم ورک بھی دے دیا اور پریکٹیکل شیپ بھی سامنے لے کے آئے۔ جن جن قوموں نے وہاں سے انفر کر کے آگے اس کو ڈیولپ کیا، وہ آج کامیاب ہمیں نظر آ رہی ہے۔ تو آج کل یہ اس سوال کا جواب دینا کہ کون سا سبجیکٹ مفید ہے، میں یہ کہوں گا کہ اس کا جواب اتنا مشکل ہوگا، لیکن یہ ایک اور جواب اس کا دیا جا سکتا ہے اس طرح سے، ریسرچ، جن قوموں نے ریسرچ کی ہے، تحقیق کی ہے، تحقیق کا مطلب حق ہے۔ آج اگر انسان یا 1400 سال پہلے تحقیق کر لیتا تو حق، یا الحق کا وضاحق الباطل ان الباطل کانا ذہو کا، تو باطل تو اس وقت ہی مٹ جاتا اور حق ہو، ایک ہی حق ہوتا۔ میں اس کی یونیورسل سی ایک دے رہا ہوں، آپ سمجھ رہے ہیں اشارے کے نام میں، کو حق کو چھپانا ہمارے اوپر جو چیز واجب ہوتی ہے، تحقیق کریں اور حق کو ڈھونڈیں۔ ہم جو ہی ریسرچ کریں گے، تو ریسرچ ایک اتنی بڑی پروسیس ہے، ایک اتنی بڑی کرنسی ہے کہ دنیا کے ہر فیلڈ میں چلتی ہے، سوشل سائنسز میں بھی چلتی ہے، نیچرل سائنسز میں بھی چلتی ہے، اپلائڈ سائنسز میں بھی چلتی ہے، فلسفی میں چلتی ہے، جرنلزم میں چلتی ہے، میڈیا میں چلتی ہے، اسٹیٹ کرافٹ میں چلتی ہے، ملٹری ہسٹری میں چلتی ہے، ملٹری پریکٹیکل شیپ میں چلتی ہے، ٹیکٹکس میں، اسٹریٹجی میں، ہر چیز میں ریسرچ جو ہے ڈومینیٹ کرتی ہے۔ مجھے بڑی خوشی ہوتی ہے، میں 3 سے 4 دفعے سال میں ایران جانے کو مجھے ملتا ہے، بزنس ٹرپس پہ موقع ملتا ہے، تو ایرانی نیشن کو جب میں قریب سے دیکھتا ہوں، میں کمبھ میں کافی وقت گزرتا ہے، اور 2-3 دفعہ مجھے جانے کا پچھلے برس اتفاق ہوا، ڈاکٹر شمالی صاحب نے جو ایک انسٹیٹیوٹ بنایا ہے وہاں پہ، جو کریم کو سینٹر آف ایکسلنس انہوں نے بنایا جو کمبھ میں، मेरी दो तीन मुलाकातें हुई उनकी फैकल्टी के साथ भी और उनके स्टूडेंट्स के साथ भी, जो हर बरस वो जो हौजा की 10 बरस की तालीम के बाद जो चेरी पिक करते हैं क्रीम, जिनमें हमारे मौलाना किबला तकवी साहब भी एक नाम है, उनको चेरी पिक करके वो फिर वेस्ट में भेजते हैं, थोड़ा थोड़ा रिसर्च मैथडोलॉजी आ जाए, थियोरेटिकल फ्रेमवर्क बनाना आ जाए, और फिर ऑरेटरी में, रेट्रिक्स में एक एलोक्वेंस आ जाए, लोग आपको सुने भी और इस तरह सुने कि उस पर अमल भी करें। तो ये मैंने डॉक्टर शुमाली की काविश देखी है कि अल्हम्दुलिल्लाह उन्होंने जो सेंटर ऑफ एक्सलेंस बनाया है, इस तरह के अगर इस नेटवर्क को अगर एक्सपैंड किया जाए, वहाँ रिसर्च पे एम्फेसिस होता है। मैं आपको थोड़ी सी बात बताता चलूँ, 150 के करीब यूनिवर्सिटीज़ हैं यूके में, हर एक में रिसर्च एम्फेसिस है, रिसर्च क्राउन है, ताज है एकेडमिक एक्टिविटी का। पाकिस्तान में भी 125 से 126 यूनिवर्सिटीज पब्लिक और प्राइवेट सेक्टर की कंबाइंड हैं, लेकिन रिसर्च पे काम नहीं हो रहा। मैं दो तीन दफ़ा मुझे मौका मिला हाइस्ट लेवल पे एडवाइजरी का, 2-3 बरस के लिए लाहौर में काम करने का गवर्नमेंट ऑफ पंजाब के लिए, तो बहुत सारी यूनिवर्सिटीज़ को और कॉलेजेस को विज़िट किया। जो चीज़ नहीं नज़र आती थी वो थे रिसर्च जर्नल्स, नज़र नहीं आते थे, रिसर्च हो ही नहीं रही। रिसर्च जब हो नहीं रही होती तो एक एक वक्त आता है जब आप आपके दिल से वो उसकी अहमियत, जहन से अहमियत निकल जाती है, और जब वो अहमियत आपकी निकल जाती है तो वहाँ जहालत आ जाती है, वहाँ पर वक्त पास करना आ जाता है, पेरोकिलिज्म आ जाता है, वहाँ आगे फिर आप नेशन हर्ड तो क्रिएट करते हैं, हजूम प्रोड्यूस करते हैं, कॉमनी वहाँ बनती।
सही।
तो रिसर्च पे जो एम्फेसिस मैंने देखा है ईरान में, वो मुझे एक बड़ा खूबसूरत मॉडल नजर आया। वो रेप्लिकेट अगर दूसरी दुनिया में हो जाए तो बहुत तब्दीली मुस्बत लाई जा सकती है।
यहाँ पर एक सवाल आगा साहब आता है, देखिए अभी अमेरिका में एक ईरानी खातून डॉक्टर मरियम को मैथ्स में जो यानी कि ऑस्कर कह रहा हूँ मैं, नोबेल प्राइज की तरह जो अंडर 40 को जो मिलता है, ऑब्वियसली वो खातून की अर्ली एजुकेशन, यूनिवर्सिटी की एजुकेशन पूरी ईरान में ही हुई थी, उसके बाद वो अमेरिका गई और वहाँ पर, तो इससे ये वाजे हो रहा है जो डॉक्टर साहब डॉक्टर एजाज फरमा रहे थे कि रिसर्च यानी कि सिर्फ यानी कि उस मैथ्स के थ्रू वो कंप्यूटर साइंस में भी जा सकती थी, उससे जो है मिलियनर भी बन सकती थी, मगर उन्होंने प्योर मैथ्स में ही फोकस किया रिसर्च करने के लिए, तो उससे ऑल दो शी इज ओनली 37 इस कम उम्री में भी उस बुलंदी पे पहुंच गई कि थ्रू रिसर्च। तो रिसर्च का ताल्लुक जो मैंने सवाल शुरू में पूछा था कि रूह से क्या है, रिसर्च का मकसद यही हुआ कि आप अपने आप को रूहानी तौर पर इतना बुलंद कर रहे हैं फिक्र कर रिसर्च करके, तो उसमें ऑब्वियसली पैसा लगता है, उसमें जो है काफ़ी यानी कि हो सकता है हुकूमत की भी ज़रूरत हो, तो ये सिस्टम राइज हो सकता है मुस्लिम ममालिक में या नहीं?
हम तो इस्लामिक कॉलेज पर जो जिसने आपने इंट्रोडक्शन मुझे दिया है, इसमें रिसर्च का काफ़ी एम्फेसिस है। अल्हम्दुलिल्लाह एक PhD प्रोग्राम भी चलता है इस्लामिक कॉलेज पर, मिडिलसेक्स यूनिवर्सिटी से वैलिडेट हुआ हुआ। हमारी एक तो फील्ड इस्लामिक कॉलेज के लिहाज से इस्लामिक स्टडीज़ है, मगर उसके फील्ड में जैसा आपने कहा रिसर्च काफ़ी वसी तौर पर अंजाम दिए जा रहे हैं फ्रॉम डिफरेंट एंगल्स, फ्रॉम इकोनॉमिक एंगल्स, क्या है सोशल एंगल्स के लिहाज से,
लीगल
एंगल, मुख्तलिफ एंगल्स जो इस्लामिक फ्रेमवर्क के अंदर उसको एनालाइज किया जाता है। एंड अल्हम्दुलिल्लाह आप तशरीफ लाएँ इस्लामिक कॉलेज, वहाँ पर थीसिस देख सकते हैं कि अच्छे खासे डिवेलप हो रहे हैं मुख्तलिफ। रिसर्च नेसेसिटी खुद एक अगर आदमी मुश्तहिद बनता है, मुश्तहिद इश्तहार हासिल करने का, वो ये कि एक रिसर्च किया इस शख्स ने एक अपनी जूरिसप्रूडेंशियल अंडरस्टैंडिंग के ऊपर, तो और फिर वो सिर्फ नहीं होता कि सिर्फ एक फिक के ऊपर फिर उसने रिसर्च किया कि मुश्तहिद बन गया, उसने फिर वो कोशिश करता है कि अपनी नॉलेज को दूसरे उलूम के साथ किस तरह से पेवस किया जा सकता है कि उन उलूम में इस्लामिक रूह फूक सके। इन रियालिटी वो जो आप कह रहे हैं ना कि ये आया रूहानियत हालत इल्म से कैसा हालत हो हासिल हो सकती है, यही है कि आदमी जब एहसास करे कि ये जो मैंने हासिल कर लिया इस इल्म को, ये अव्वल के मैं खुद का कहता रहता नहीं है, किसी ने मुझे अटा किया है, ये मैथमेटिशियन जो है इसने तो वो तो ले ली, कल खुदा न खास अगर इसका एक्सीडेंट हो जाए, शी हिट्स हेड ऑन क्या ऑन अ विंड स्क्रीन और फिर बिल्कुल ही वेजिटेबल बन जाए, तो वो इल्म मादी चीज है या
फना हो गया, वो इल्म
फना हो गया। तो उसका फना होने की चीज के लिहाज से हमेशा इंसान को शुक्र नेमत करना चाहिए, और जब तक इंसान कुफर नेमत करते रहेगा उसके इल्म के लिहाज से, यकीनन इल्म तो हासिल हो जाएगा, मगर उसके कॉन्सिक्वेंसेस ऑफ उसके कॉन्सिक्वेंसेस जो उसको मौका देते हैं कि और उस इल्म को पब्लिक के लिए इस्तेमाल करे, खुद जैसे मैंने पहले कहा खुदा की रिजायत के लिए इस्तेमाल करे, वो सब खत्म हो जाता है। इसी लिहाज से एक हमारे दोस्त ने किसी ने कहा था, एक डॉक्टर साहब थे पाकिस्तान में, बहुत नहीं पता अगर रियालिटी है नहीं, मगर स्टोरी के लिहाज से मुझे बताया गया था कि एक दिन वो मेडिकल डॉक्टर थे, एक एक्सीडेंट आए उनके पास, तो उन्होंने कहा रहने दो उसको बाद में मैं देख लूंगा, पूरे सर्ज पूरे पेशेंट्स जो पैसे देने वाले थे उनके लिया उन्होंने, लिया लिया उन्होंने, फिर जब नौबत पहुंची वो जसद को देखने, उनका बेटा निकला एक्सीडेंट।
डॉक्टर जुम्मा खान के बारे में
ये खुदा आजमाइश करता है इल्म को,
सही,
ऐसा नहीं कि आदमी सोचे मेरे पास PhD हो गया तो मैं बहुत अच्छी बड़ी चीज बन गया, नहीं, उसकी आजमाइश भी है, उसकी आजमाइश ऐसी चीजों से होती है,
यानी कि तकब्बुर ना आ जाए,
तकब्बुर ना आ जाए, और फिर वो ही कुड इवन स्टिच अ पीस ऑफ क्लॉथ आफ्टर दैट। कहने का ये है कि हर इल्म उस वक्त तक काबिल रूहानियत है जब तक वो इल्म को आदमी समझे कि किस से हासिल हुआ, नहीं कि मैं खुद के हाथों से हासिल हुआ, अगर मैं खुद के हाथ से हासिल हो तो सब चीज़ हासिल हो सकती, मगर ये हाथ भी अगर ना हो तो वो इल्म कैसे हासिल हो सकती थी। कहने का ये है कि अगर ये शख्स अपनी इल्म को वो ऊंचे लेवल तक पहुंचाना चाहे तो वो सिर्फ और सिर्फ इस में कर सकता है कि एक्सप्रेस करे अपने अंदर भी और अपने एक्शन में भी कि ये मुझे किसी ने दिया, मैंने खुद नहीं ली,
सही,
एंड देयरफॉर आई एम नॉट अ ओनर ऑफ इट, और मैं उसको उसी तरह से अमल में लाऊंगा जिस तरह से देने वाले की रिजायत उससे हासिल हो, उसकी खुशनुदगी हो, और मैं, और इस हालत में फिर आदमी और ज्यादा राजी होता है कि लोगों को भी फिर अता कर रहा है वो इल्म, इल्म से नहीं कि लेना, फिर देना भी है, देना फिर असातिद बन जाते हैं, मुख्तलिफ लोग बन जाते हैं जो इस इल्म को ज़कात के हालत में अपनी पक्ष करते हैं, तकसीम करते हैं लोगों के दरमियान।
अगर साहब आप इस्लामिक कॉलेज की का जिक्र कर रहे थे और ये प्रोग्राम हमारा जो है हिंदुस्तान पाकिस्तान में और दूसरे ममालिक में काफ़ी लोग देखते हैं, तो मैं चाहूँगा कि ज़रा आप कुछ एक मिनट में अगर बता सकें कि फॉरेन स्टूडेंट्स भी आ सकते हैं आपके यहाँ या सिर्फ ब्रिटिश स्टूडेंट्स को ही उनको इजाज़त है, या क्या तरीका है?
अभी चूंकि UKBA की वजह से हमें इजाज़त नहीं है कि अंडर ग्रेजुएट्स को ले सकें, मगर पोस्ट ग्रेजुएट PhD लेवल पर हम ले सकते हैं।
फॉरेन स्टूडेंट्स अंडर ग्रेजुएट नहीं हो सकते,
अंडर ग्रेजुएट हमारे पास अभी नहीं आ सकते, मगर पोस्ट ग्रेजुएट या मगर जो हमारे एक अच्छा प्रोग्राम है डिस्टेंस लर्निंग का प्रोग्राम, कि वो वहीं से पाकिस्तान में बैठकर हिंदुस्तान में बैठकर जाए कोर्सेज हमारे डिस्टेंस लर्निंग से वो कर सकते हैं कि वो क्वालिफिकेशन उनको उसी हालत में अता होगी जो यहाँ पर बैठे हुए स्टूडेंट्स हासिल करते हैं, मगर PhD पर अगर सही सिनॉप्सिस वो दें मिडिलसेक्स यूनिवर्सिटी के थ्रू, फिर वो अरेंजमेंट्स क्या है स्टूडेंट वीज़ा ये चीज़ों का उस क्वालिफिकेशन पर हो सकता है।
बहुत बहुत शुक्रिया आप दोनों का, बहुत बहुत शुक्रिया डॉक्टर एजाज आपका आने का, और मौलाना सैयद तकी रजवी साहब आपका भी बहुत बहुत शुक्रिया, बहुत ही इंटरेस्टिंग और अहम गुफ्तगू रही। इंशाल्लाह अगले वक्त किसी वक्त अगर आप लोग फ्री हो तो दोबारा आइएगा प्रोग्राम में इंशाल्लाह। नाज़रीन आपका भी बहुत बहुत शुक्रिया कि आपने हमें इजाज़त दी कि आपके साथ ये गुफ्तगू हो सके। इंशाल्लाह ये प्रोग्राम फिक्र नज़र जो आज एजुकेशन के बारे में पेश किया गया था, इससे कुछ इंक्रीज इन्फॉर्मेशन आपको मिली होगी, जिसके बिना पर जहाँ पर भी ये प्रोग्राम दिखाई दे रहा है, जहाँ पर आपने देखा है, वहाँ पर इंशाल्लाह मुस्लिम ममालिक में एजुकेशन की अहमियत को समझा जाएगा और एजुकेशन के बारे में काम किया जाएगा। नाज़रीन इंशाल्लाह अगले वक्त के लिए खुदा हाफिज़।